आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बढ़ गए जाऊं आओ ये सुमा क्रुत बोखी
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्रहरू, तपाईँ सबैलाई आज पनि मेरो प्यार भरा नमस्कार, साथै प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा जय मसीह भन्न चाहन्छु। श्रोता, आशा गर्दछु तपाईँ सबै आनन्द कुशले हुनुहुन्छ होला, परिवारहरू पनि आनन्द कुशले हुनुहुन्छ होला। यहाँ हामी तपाईँहरूको निम्ति, तपाईँहरूको पेसाको निम्ति सधैँ नै प्रार्थनामा याद गरिरहेका छौं अनि तपाईँहरूले पठाउनुभएका सुन्दर पत्रहरूको निम्ति धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँहरूले पठाउनुभएका प्रार्थनाहरू पनि हामीले परमेश्वरमा प्रार्थना गर्न भुलेका छैनौं। निरन्तर हामीले तिनीहरूलाई प्रभुको सिंहासनको अगाडि राखिरहेका छौं। श्रोता, तपाईँहरूसँग कुनै त्यस्ता प्रार्थनाका विषयहरू छन् कि तपाईँ चाहनुहुन्छ हामीले प्रार्थना गरेको, निर्धक्क रूपमा तपाईँहरूले पठाउन सक्नुहुन्छ आफ्ना प्रार्थनाका विषयहरू, ताकि हामी प्रभुको सामुने प्रार्थना गर्न सक्छौं र तपाईँहरूका सुझावको निम्ति पनि हामी सदैव खुला छौं अनि तपाईँहरूले पठाउनुभएका ती सुझावहरू हामी हृदयभित्रदेखि नै स्वीकार गर्नेछौ र हामी आशा गर्दछौ कि हामी बीचको आत्मीय संगति निरन्तर बढ़िरहनेछ। पत्रचार गर्न भुल्नुहुने छैन, हामी पनि तपाईँहरूलाई भुल्ने छैनौं। त प्रिय श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा मत्ती रचित सुसमाचार 4:12-24 देख्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले मत्ती रचित सुसमाचार 4:1-11 परमेश्वरको वचन शास्त्रको अध्ययन गरिरहेका थियौं, चिन्तन र मनन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं उजाड स्थानमा शैतानद्वारा हाम्रो प्रभु येशु ख्रिष्टको परीक्षा। तर येशु त्यस परीक्षामाथि विजय हुनुभयो। येशुमाथि शैतानले ल्याएका परीक्षा शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेकी सम्बन्धको परीक्षा थियो। आज हामी देख्छौं मत्ती रचित सुसमाचारकै 4:12-24 यहाँ येशु आफ्नो सेविकै कर्फनुमबाट आरम्भ गर्नुहुन्छ। आउनुहोस् मित्र, मत्ती 4:12-13 हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, युहन्ना थुनामा परे भन्ने सुनेर येशु गालिलतिर लाग्नुभयो र नासरत छोडेर कफरनुममा गई त्यहाँ बास गर्न लाग्नुभयो। यो शहर जबुलोन र नप्तालीका क्षेत्रमा समुद्रको किनारमा पर्दछ। प्रभु येशू यरूसलेम क्षेत्रबाट बाहिर निस्कि जानुभयो किनभने बप्तिस्मा दिने युहन्नालाई हेरोदले गिरफ्तार गरेर त्यस बेला कैदखानामा हालेको थियो। अहिले यहाँ हामी देख्छौ प्रभुले आफ्नो सदरमुकाम दक्षिणदेखि उत्तर दिशातिर सार्नुभयो, आफ्नो गाउँ नासरतदेखि कपरनुममा सार्नुभयो। मतीले आफ्नो रेकर्डमा यो सर्ने कामको विवरणहरू हामीलाई दिँदैन। यो नै यो तथ्यको उदाहरण हो कि चार सुसमाचारीय रेकर्डहरूले आपसमा मिल्दो जुल्दो वा एउटै कुरालाई प्रस्तुत गर्न प्रयत्न गर्दैन, तिनीहरू आपसका ठिक नकल कपी होइनन्। सबै सुसमाचारीय पुस्तकहरूलाई समानता बनाउने प्रयत्न ठूलो भूल हुन सक्छ। एक महान परमेश्वरको दासले सानो पुस्तिका लेख्नु भएको थियो जुनको शीर्षक थियो किन चार सुसमाचारीय पुस्तक, जुनमा लेखकले यो देखाउन प्रयत्न गरेको छ कि हरेक पुस्तक विशेष उद्देश्यको लागि लेखिएका छन्। ती कुनै पनि पुस्तकले येशूको जीवनी प्रस्तुत गर्ने उद्देश्यमा मात्र लेखिएको थिएन। ती हरेक पुस्तक विभिन्न विशेष वर्ग मानिस जातिको निम्ति लेखिएका थिए। मतीले चाहिँ विशेष गरेर धर्म सम्बन्धमा इसरायल राष्ट्रको निम्ति लेखेका थिए। वास्तवमा यो हिब्रू भाषामा लेखिएको थियो। यद्यपि मतीले येशूको कपरनहुममा सर्ने कुराको स्पष्ट विवरण नदिए तापनि हामी अरू सुसमाचारीय पुस्तकहरूबाट पढ्छौं कि येशूलाई आफ्नै गाउँबाट इन्कार गरिए। कपरनहुम उहाँको हेडक्वार्टर भयो, सदरमुकाम बन्यो, र उहाँ आखिरमा क्रुसमा मारिन यरूसलेममा जानुभएको समयसम्म उहाँको हेडक्वार्टर अर्थात सदरमुकाम निरन्तर कपरनहुममै रहेको थियो। मतीले किन येशू आफ्नो हेडक्वार्टर कपरनहुममा सार्नुभयो भन्ने कारण दिदछ। अरू सुसमाचारीय लेखकहरूले हामीलाई त्यसको बारेमा कति पनि बताउँदैनन्, तर मतीले प्रभु येशूद्वारा गरिएका हरेक कुरामा यसलाई देखाउन रेकर्ड गर्छन् कि उहाँ पुरानो नियमको भविष्यवाणीको परिपूर्णता हुनुहुन्थ्यो। अनि चार अध्यायकै पद चौधदेखि लिएर सोह्रमा हामी पढ्दछौ यस प्रकार लेखिएको छ, यसैया भविष्य वक्ताले भनेको वचन यसरी पूरा भयो, जब लुनको मुलुक र नप्तालीको मुलुक यर्दन पार समुद्रतिर अन्य जातिहरूको गालिल अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्, मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ। मित्र, हामी यो भविष्यवाणी यसैया 42 अध्यायको 6 र 7 पदमा पाउँदछौ। यस क्षेत्रलाई अन्य जाति मुलुक भनिन्दथ्यो किनभने रोमी साम्राज्यबाट त्यस क्षेत्रमा धेरै मानिसहरू बसाइसरेका थिए र त्यहाँ बसोबास गरेका थिए। त्यो असाध्य सुन्दर जग्गा थियो, तर अति नै धेरै संसारिक दुष्ट र भ्रष्ट मानिसहरू त्यहाँ थिए। त्यस स्थानका मानिसहरू परमेश्वरबाट धेरै टाढा थिए, यद्यपि तिनीहरू यरूसलेमबाट धेरै नजिक भए तापनि तिनीहरू परमेश्वरबाट टाढा थिए। मित्र, यद्यपि हामी चर्चहरूबाट मण्डलीबाट नजिकै हुन सक्छौ, तापनि अझै हामी परमेश्वरबाट टाढा भौतारी गएको हुन सक्छौ। हुन सक्छ हामी मण्डलीमा हरेक सेवामा आउँछौ होला, हरेक प्रार्थना सभामा आउँछौ होला, तर यो पनि हुन सम्भव छ कि हामी परमेश्वरबाट टाढा भौतारी गएको व्यक्ति। अहिले ती अन्धकारमा रहेका मानिसहरू प्रभु येशूको ज्योति आफूमाथि चम्केको देखे, मतलब उहाँको उपस्थिति त्यहाँ सदृश्य रूपमा थियो, र उहाँको त्यो उपस्थितिले तिनीहरूको निम्ति उत्तरदायित्वको पनि सृजना गर्यो। तिनीहरूले वास्तविकता बुझ्ने र ग्रहण गर्ने र उहाँका धेरै आश्चर्य कर्महरूको देखेथे, तर त्यहाँ कम मात्र जवाब वा प्रतिउत्तर थियो। पछिबाट मती 11 अध्याय 20 24 पदमा उहाँले तिनीहरूलाई न्यायको घोषणा गर्नुहुन्छ, धिकार तँलाई ए कोरजिन भनेर। अनि 17 पदमा हामी पढ्दछौ, मती 4:17 पदमा यहाँ यस प्रकार लेखिएको छ, त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, पश्चाताप गर किनभने स्वर्गीयको राज्य नजिक आइपुगेको छ। येशूको सन्देश थियो पश्चाताप गर, फर्क र म कहाँ आओ किनकि स्वर्गीयको राज्य नजिकै छ। यो निश्चय नै प्रभु येशू राजाको व्यक्तिमा अति नै नजिक थियो। उहाँ बेगर तिनीहरूले स्वर्गीयको राज्य पाउन सक्दैनथे। हामीले देख्यौं कि स्वर्गीयको राज्य यहाँ उल्लेख भएको छ। यसको साधारण मतलब चाहिँ पृथ्वीमाथि स्वर्गीयको शासन हो। यही नै प्रभु येशूले कुनै दिन पृथ्वीमा ल्याउनुहुनेछ। यो पृथ्वी इसरायलको लागि एक स्वर्गीय बन्नेछ र तिनीहरू अनन्त कालतिर पृथ्वीमै प्रवेश गर्नेछन्, किनकि तिनीहरूसँग जगतीय संसारिक आशा छ, मण्डलीसँग स्वर्गीय आशा छ। तर जगतीय संसारिक आशा पनि अति नै महान आशा हो र त्यो आशा पुरानो नियमको आशा हो। अब निम्न पदहरूमा हामी देख्छौं येशू आफ्ना पहिला चेलाहरू बोलाउन आरम्भ गर्नुहुन्छ। भनिएको छ 18-19 पदमा, गालिल समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु वा जालहारी तुल्याउनेछु। मित्र, सुसमाचारीय पुस्तकमा प्रभुले यी मानिसहरूलाई कम्तीमा पनि 3 बोलाउनु भएको कुरा हामी देख्छौ। अर्को शब्दमा यी मानिसहरू ख्रिष्ट बीच 3 भेट हुने काम भएको थियो। पहिलो भेट हुने काम यरुसलेममा भएको थियो, जुन हामी युहन्ना 1:35-42 पदमा देख्छौ। अनि दोस्रो भेट हुने काम चाहिँ गालिलको समुद्रमा भएको थियो, अनि यसको रेकर्ड यहाँ हामीसँग छ। अनि तिनीहरूले उहाँलाई यो भन्दा पहिले देखेथे, तर त्यस बेला उहाँले आफूसँग हुन वा पछि लाग्न तिनीहरूलाई बोलाउनु भएन। अहिले यहाँ गालिलको समुद्रमा उहाँले तिनीहरूलाई भेट्नुहुन्छ। उहाँ तिनीहरूलाई आफ्नो पछि लाग्न बोलाउनुहुन्छ। त्यसपछि हामी यो कुरा थाहा पाउनेछौ कि तिनीहरू आफ्नो पेसा माछा मार्ने काममा पुनः फर्के। मर्कुस र लुकाले यो कुरा हामीलाई विवरणसहित बताउँछन्। अनि अन्त्यमा उहाँले तिनीहरूलाई फेरि पुनः बोलाउनुभयो, अनि त्यो चाहिँ प्रेरित कामको लागि थियो। यो सबै कुरामा आश्चर्य कुरा चाहिँ येशूले यस्ता व्यक्तिहरूलाई बोलाउनुभयो। म सधैँ यो महसुस गर्छु कि चेलाहरू जस्ता अशिक्षित अपूर्ण व्यक्तिहरूलाई बोलाउनु भएर उहाँले प्रयोग गर्नुभयो भने उहाँले तपाईँ र मलाई प्रयोग गर्न सक्नुहुन्छ। यो कुरा थाहा पाउन अति नै उत्साहित कुरा हो कि उहाँद्वारा प्रयोग हुनलाई हामी अति नै महान व्यक्ति, महान आत्मिक व्यक्ति, अति नै धेरै शिक्षित व्यक्ति हुन आवश्यक छैन। उहाँले तपाईंलाई मानिसहरू पकड्ने, मानिसहरू समात्ने व्यक्ति बनाउन सक्नुहुन्छ, यदि तपाईँ माछा पकड्ने पेसामा हुनुहुन्छ भने। तर तपाईँ जुन पेसामा संलग्न हुनुहुन्छ तपाईंलाई उहाँले त्यहाँ पनि प्रयोग गर्न सक्नुहुन्छ। तपाईँको खुबी र सिप वरदान जे जस्तै भए तापनि यदि ती कुरा उहाँलाई फर्काइदिनुहुन्छ, अर्पित गरिदिनुहुन्छ भने उहाँले त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ। मित्र, हाम्रो निम्ति महत्वपूर्ण कुरा चाहिँ आफैलाई पूर्ण रूपमा उहाँलाई अर्पण गर्नु हो, दिनु हो। उहाँको निर्देशनमा उहाँले हामी सबैले एउटै काम मात्र गरेको चाहनुहुन्न, किनभने उहाँले हरेकलाई विभिन्न दान वरदान दिनुहुन्छ। ख्रिष्टको बदनमा थुप्रै अंगहरू छन् र तिनीहरू हरेकसँग काम गर्ने विभिन्न क्रियाकलापहरू छन्। नाकको काम बेग्लै छ, कानको काम बेग्लै छ, मुखको काम बेग्लै छ, आँखाको काम बेग्लै छ र हरेक पूर्ण शरीरको काम गर्दछ। हजुर, हरेक अंगको काम बेग्लै बेग्लै छ, तापनि ती सबै एउटै शरीरका अंगहरू हुन्। त्यस्तै ख्रिष्टको बदनमा हामी हरेकसँग विभिन्न किसिमको दान वरदान दिइएको छ, तर ती सबैले ख्रिष्टको महिमा ल्याउने काम गर्नुपर्छ। अहिले येशूले फेरि आफ्ना चेलाहरूलाई बोलाउनुहुन्छ। पद 18 र 19 हामी पढ्छौं, गालिल समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु। अनि 20-22 पदमा हामी पढ्छौं, तब उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि पछि लागे। त्यहाँबाट जाँदा जाँदै उहाँले अर्को दुई भाइ जब्दियाका छोरा याकुब र तिनका भाइ योहानालाई तिनीहरूका बाबु जब्दियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेका देख्नुभयो र उहाँले तिनीहरूलाई बोलाउनुभयो। तब उत्तिकै खेर डुङ्गा र तिनीहरूका बाबुलाई छोडेर तिनीहरू उहाँको पछि पछि लागे। मित्र, यिनीहरू अति नै चाखलाग्दा मानिसहरू थिए। हामी तिनीहरूको बारेमा अझ राम्ररी अर्को सुसमाचारीय पुस्तकहरूमा देख्नेछौ। अहिले यो कुराको याद राखौं कि यस समयमा येशु प्रभु इसरायलको उत्तरी भूभागमा हुनुहुन्छ। अनि त्यस पदमा हामी पढ्छौं, अनि येशु तिनीहरूका सभागारहरूमा सिकाउँदै राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालिलभरि घुम्नुभयो। मित्र, यो कुराको टिप्पण गरौं कि येशु तिनीहरूको सभागारमा सिकाइरहनु भएको छ र उहाँ राज्यको सुसमाचार प्रचार गरिरहनु भएको छ। यो के हो? राज्यको सुसमाचार चाहिँ ख्रिष्टको व्यक्तिमा उपस्थित थियो। तिनीहरूले उहाँलाई विश्वास गरी ग्रहण गर्नुपर्नेछ। उही समयमा उहाँ तिनीहरूको शारीरिक बिमारीहरूको पनि चंगाई गरिरहनु भएको छ। मित्र, त्यस दिनमा येशूले हजारौं हजारौंलाई निको पार्नुभयो अनि आज पनि उहाँले त्यो गर्नुहुन्छ। मतिले विशेष गरेर यो कुरा हामीलाई अवगत गराउँछन्। त्यही नै कारण येशूका शत्रुहरूले उहाँको आश्चर्य कर्ममा प्रश्न गरेनन्, किनकि तिनीहरूले आफ्नै आँखाले आँखाकै सामुने आश्चर्य कर्महरू उहाँबाट भएको देखेका थिए। 24 पदमा हामी पढ्छौं, यस प्रकार लेखेको छ, उहाँको कीर्ति सिरियाभरि फिजियो र बिरामीहरू अर्थात विभिन्न प्रकारका रोग र पीड़ाले सताइएका, भूत लागेका र छारे रोग लागेका र पक्षघात भएकाहरू सबैलाई मानिसहरूले उहाँका ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। मित्र, हामी यी अनुच्छेदहरूबाट के थाहा पाउँछौ भने येशूको सेविकाई गर्ने तरिकाको उहाँले मानिसहरूको निम्ति सम्पूर्ण सेवा गरिदिनुभयो। सिकाउँदै, प्रचार गर्दै र रोगी बिरामीहरूलाई निको पार्दै हिँड्नुभयो। ख्रिष्टले परमेश्वरको राज्यको प्रचार गर्नुभयो जो उहाँको व्यक्तिमा उपस्थित थियो। उहाँले हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्नुभयो। उहाँले निको पार्न नसक्ने रोग एउटा पनि थिएन। मानिसहरूको शरीर मात्र होइन, तर तिनीहरूको पूरा प्राण र आत्मा पनि येशु प्रभुले निको पार्नुभयो। पाप चाहिँ मानिसको आत्माको रोग हो, जुनले मानिसमा अनन्तकालीन मृत्यु ल्याउँदछ, जुन नरकीय मृत्यु हो। बाइबलले भन्छ, कोही पनि धर्मी छैन, एकजना पनि छैन, सबैले पाप गरेका छन् अनि पापको ज्याला मृत्यु हो। जुन आत्माले पाप गर्छ त्यो मर्छ, तर परमेश्वरलाई धन्यवाद होस्, मानिसहरूलाई पापको बन्धनबाट छुटकारा दिन येशु संसारमा आउनुभयो। उहाँ पापको लागि मानिसलाई क्षमा गर्न आउनुभयो। उहाँ मानिसहरूलाई प्रशस्तताको जीवन दिन आउनुभयो। येशु प्रभुले योहान्ना 10 अध्यायको 10 पदमा भन्नुभयो, चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। झुटो गोठालो अथवा चोर जुन शैतान हो, त्यो नोक्सान गर्न आएको छ। ऊ भेडाको भेषमा लुकेको ब्वाँसो जस्तै हो, तर साँचा गोठाला येशू चाहिँ बगाल अर्थात विश्वास गर्नेहरूलाई जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन भनेर आउनुहुन्छ। झुटो गोठालाले मृत्यु ल्याउँछ, साँचो गोठालाले जीवन ल्याउनुहुन्छ। त्यो जीवन अनन्त जीवन हो, कहिल्यै अन्त नहुने जीवन। त्यो जीवन मानिसले विश्वास गर्ने बित्तिकै शुरू हुन्छ र त्यसको कहिले अन्त हुँदैन। योहना 3:15 पदले भन्छ, जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउनेछ। मित्र, हामीले अनन्त जीवन पाऊ भनेर येशूको मृत्युको उद्देश्य थियो। रोमी 5:8 पदले भन्छ, हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो। मर्कुस 10:45 पद अनुसार उहाँ धेरैको छुटकाराको निम्ति प्राण दिन आउनुभयो। मित्र, हामी जिउँ भनेर ख्रिष्ट आउनुभयो र तपाईँ र मेरो निम्ति मर्नुभयो ताकि हामीले जीवन पाउन सकौं। अब यहाँ सवाल छ, ख्रिष्टले कसलाई जीवन दिनुहुन्छ? उहाँमा विश्वास गर्ने सबैजनालाई। विश्वास गर्नु भनेको चाहिँ भित्री मनदेखि ख्रिष्टको उद्धारकर्ताको रूपमा विश्वास गर्नु हो। त्यसको अर्थ आफैमा होइन, तर ख्रिष्टमा सारा भरोसा राख्नु र उहाँको आधारमा बस्नु। ख्रिष्टमा विश्वास गर्नु भन्नुको सबभन्दा मुख्य अर्थ उहाँको आज्ञा पालन र उहाँलाई प्रेम गर्नु भनेको हो। यदि हाम्रो विश्वासबाट येशूको आज्ञा फल्दैन भने हाम्रो विश्वास नकली हुन्छ। येशू हामीलाई कुन किसिमको जीवन दिनुहुन्छ? मैले पहिले नै भनिहाले, त्यो हो अनन्त जीवन। अनन्त जीवन भनेको चाहिँ सधैँभरि रहने जीवन मात्र होइन, अनन्त जीवन परमेश्वरसँगको जीवन पनि हो। त्यो चाहिँ आनन्द, शान्ति र धार्मिकताको जीवन हो। त्यो चाहिँ बिना डर, बिना शोक, बिना दुःखको जीवन हो। अनन्त जीवन ख्रिष्टमा विश्वास गर्ने सबैको स्वर्गीय अधिकार, स्वर्गीय इनाम हो। अनि त्यो चाहिँ उद्धार हो, एक किसिमले त्यो चाहिँ मुक्ति हो। मित्र, के हामीलाई यो वास्तविकताको बारेमा थाहा छ? प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
यहाँहरूको माझमा खुशीको खबर, TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टियन गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टियन गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473567 98473567। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।